हुन्छ, सबैजनालाई येशु ख्रिस्टको नाउँमा फेरि पनि म जय मसीह भन्न चाहन्छु र तपाईँहरू सम्पूर्णलाई आजको वचनमा म स्वागत गर्न चाहन्छु। अनि गएको हप्तादेखि हामीले एउटा विषयलाई सुनिराखेका छौँ है, अनि त्यो विषय चाहिँ के हो त, के हो त्यो विषय, के हो त्यो विषय, मण्डली है। मण्डलीको विषयमा चाहिँ हामीले हेरिराखेका छौँ, वचन सुनिराखेका छौँ। अनि गत हप्ता हामीले के कुरालाई हेऱ्यौँ भने चर्च है, मण्डली भनेको के हो भन्ने कुरालाई पहिले हामीले हेऱ्यौँ। साधारणतया मानिसहरूको विश्वास चाहिँ के छ त, मण्डली भनेको चाहिँ भवन हो, जहाँ चाहिँ क्रुस टाँगेको हुनुपर्छ होइन, पुलपिट हुनुपर्छ, अनि त्यसपछि चेयर्सहरू राखेको हुनुपर्छ भन्ने चाहिँ साधारणतया मानिसहरूको विश्वास छ भने, तर वचनले चाहिँ हामीलाई के सिकाउँदो रहेछ, मण्डली भनेको चाहिँ भवन होइन तर ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिहरू चाहिँ मण्डली हो। आमेन। अनि यो कुरालाई हामीले गत हप्ता हेऱ्यौँ। अनि चर्च भन्ने, मण्डली भन्ने चाहिँ कताबाट आयो त भन्दा, ग्रिक शब्द है इक्लेसिया भन्ने शब्दबाट चाहिँ मण्डली भन्ने चाहिँ शब्द निस्क्यो, अनि जसको अर्थ चाहिँ हामीले के कुरालाई हेऱ्यौँ त भन्दाखेरि चाहिँ बोलाइएकाहरू। आमेन। कोरे बोलाइएकाहरू। अनि बोलाइएकाहरू चाहिँ कस्तो हो त भनेर हामीले हेर्दै गर्दा, केबाट बोलाइएको त भन्दा, संसारबाट बोलाइएका। केबाट? संसार। संसार भने के हो, यो संसारबाट बोलाइएका के गर्नको निम्ति त भन्दा, ख्रिस्टको पाइलामा हिँड्नको निम्ति बोलाइएका व्यक्तिहरू नै चाहिँ के हुन् त, मण्डली हुन्। आमेन। बुझ्दै हुनुहुन्छ? मण्डली भनेको को रहेछ, संसारबाट बोलाइएका। बाइबलले हामीलाई के भनेको छ, त्यही भएर तिमीहरू संसारमा छौ तर तिमीहरू संसारको चाहिँ होइन। यसै कारणले गर्दाखेरि संसारबाट यीशु ख्रिस्टको पाइलामा हिँड्नको निम्ति बोलाइएका व्यक्तिहरू चाहिँ के हो त, मण्डली हो। अनि यति मात्र होइन, यो गस्पल एज, गस्पल एज भनेको के हो, सुसमाचारको युग। तपाईँहरूले यहाँनिर नि हेर्न सक्नुहुन्छ है, यहाँ हेर्नुहोस् है, यहाँ देख्नुभयो गस्पल एज है, यहाँनिर पनि स्क्रिनमा पनि छ। यो जुन तपाईँहरूले देख्दै हुनुहुन्छ यो पार्ट है, यो नै गस्पल एज हो। गस्पल एज भनेको चाहिँ के हो त, सुसमाचारको युग। अब सुसमाचारको युगमा चाहिँ कति थरीको मण्डली, कति वर्गको मण्डलीहरू छन् त भन्ने कुरालाई पनि हामीले गत हप्ता नै हेरिसकेका छौँ। सबैभन्दा पहिले हामीले के कुरालाई हेऱ्यौँ, क्यु, स्मल क्यु है, सानो क्यु। हेर्नु त देख्नुभयो के हो यो स्मल क्यु भनेको चाहिँ के हो त भन्दा, यिनीहरू चाहिँ हिपोक्राइट्सहरू हुन् भनेर हेऱ्यो। हिपोक्राइट्स भने के हो त, नामधारी क्रिस्चियनहरू है। नामधारी भने कस्तो त, नामधारी भने कस्तो, जुन चाहिँ यीशुलाई, यीशुको नाम पनि लिने, अन्य अन्य कुराहरूलाई पनि पूजा गर्ने, अन्य अन्य कुराहरूमा पनि विश्वास गर्ने होइन, त्यस्तोहरू चाहिँ के भयो त, नामधारी। अनि उनीहरू चाहिँ के छैनन् त, उनीहरूले यीशुलाई विश्वास नगरेको कारणले गर्दा चाहिँ दे आर नट जस्टिफाइड। जस्टिफाइड भनेको चाहिँ धर्मी ठहरिएको छैन हो। यो क्यापिटल एन जुन तपाईँहरूले देख्दै हुनुहुन्छ, अनि यो लाइन देख्नुभयो नि, यो लाइनले चाहिँ के कुरालाई जनाउँछ त, जस्टिफाइड, धर्मी भएको कुरालाई जनाउँदछ। यसोलाई विश्वासै नगरिकन उनीहरू धर्मी हुन सक्छ त, सक्दैन। त्यही भएको कारणले गर्दा यो एन लाइन भन्दा उनीहरू चाहिँ तल छ, को, हिपोक्राइट्सहरू। यो कुरालाई हामीले हेर्यो। अनि दोस्रो हामीले के कुरालाई हेऱ्यो भने स्मल पी, स्मल पी भनेको चाहिँ के हो त भन्दाखेरि, यिनीहरू चाहिँ बोलाइएकाहरू, बोलाइएका अनि बिलिभर्स भनेर पनि चिनिन्छ, जसले चाहिँ यसोलाई विश्वास गर्दछ होइन। यसोलाई विश्वास गरिसकेपछि चाहिँ के भयो त, ख्रिस्ट मा विश्वास गरेको कारणले गर्दा उनीहरू धर्मी छन्। त्यही भएर यो एन, क्यापिटल एनको यो लाइन भन्दा चाहिँ उनीहरू माथि छन्। किन? किनभने यीशुलाई विश्वास गरेको कारणले गर्दाखेरि है। ल, भनेपछि पी चाहिँ के छ त, सबैभन्दा धेरै छ। किन? बोलाइएकाहरू चाहिँ के छन्, धेरै छन्। त्यही भएर यहाँ पीमा हेर्नु त, पी कत्रो छ, यहाँ ठुलो छ नि होइन। यो कुरालाई पनि हामीले गत हप्ता नै हामीले हेरिसक्यौँ। अनि त्यस पश्चात हामीले के कुरालाई हेऱ्यौँ त, बोलाएका धेरै छन्, चुनिएका थोरै छन्। अनि चुजनलाई हेऱ्यौँ, चुजन हेर्नुहोस् त, यहाँ कति छ, थोरै छ नि त होइन। एम र एनलाई हेर्नुहोस् त, यसलाई हेर्नुहोस् है। अनि यो कुरालाई पनि हामीले हेरिसकेका छौँ। र अर्को हामीले एउटा उदाहरण स्वरूप हामीले चाहिँ जुन लुका 17 अध्यायमा भएको 10 वटा कोरी, 10 जना कोरी रोग लागेको व्यक्तिहरूलाई पनि हामीले हेरेका थियौँ। निको कतिजना भए, 10 जना भए। तर फर्केर यीशु ख्रिस्टलाई महिमा दिनको निम्ति चाहिँ को मात्र आए त एकजना मात्र आए। त्यस्तै बोलाएका धेरै हुन्छ तर चुनिएको परमेश्वरलाई यीशु ख्रिस्टलाई महिमा दिने चाहिँ के हुनेछन् त थोरै हुनेछन्। जस्तै यो लिपर्सहरूमै देखाइएको छ हो, पर्सेन्टमा हिसाब गर्ने भने कति भयो त 90% त के भयो त गयो आफ्नै कुरामा रमाउन गयो, तर फर्केर महिमा दिन को कति मात्र आयो त प्रतिशतमा हेर्दा 10% मात्र आयो हो। त्यस्तै बोलाएका धेरै हुन्छन् चुनिएका थोरै हुन्छन्। यी कुराहरू हामीले गत हप्ता नै हामीले हेरिसकेका छौँ। अब आज हामी त्यहीँबाट चाहिँ अलिकति अब अगाडि हामी बढ्नेछौँ हुन्छ ल। अब अघि तपाईँहरूले हेर्नुभयो नि हेर्नुहोस् त चोजन भन्ने कुरा, जब चाहिँ चोजन भन्ने आयो ए यहाँनिर हामी आइपुग्छौँ नि यो लेभलमा, यो एम क्यापिटल एमको लाइन माथि हुनेहरू चाहिँ चोजनहरू हो क्या, चुनिएकाहरू, बुझ्दै हुनुहुन्छ? क्यापिटल एम देख्नुभयो, यो लाइन भन्दा माथि भएकाहरू यहाँ चोजनहरू भयो। अब जो चाहिँ चोजन भन्ने एउटा स्टेटमा एउटा त्यहाँनिर त्यो ठाउँमा आइपुग्दछ नि, त्यो ठाउँमा आइसकेपछि चाहिँ त्यो समयमा चाहिँ परमेश्वरले के गर्नुहुन्छ भन्दा पवित्र आत्माले चाहिँ के गर्नुहुन्छ, बप्तिस्मा दिनुहुन्छ। बुझ्नुभयो? जब चोजन भन्ने चुनिएका स्टेजमा आइपुग्छौँ नि, वर्गमा हामी त्यो ठाउँमा आइपुग्छौँ नि, त्यहाँनिर चाहिँ परमेश्वरले के गर्नुहुने रहेछ, हामीलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुन्छ। जुन कुरा मैले अघि भर्खरै पनि तपाईँहरूलाई देखाइसकेँ, यो एम भनेको चाहिँ के हो त स्पिरिटल विघटल भन्छ क्या, स्पिरिट आत्मामा चाहिँ के हुनु त नयाँ गरी विघट हुनु भनेको चाहिँ धारण हुनु हो क्या, त्यो चाहिँ होइन हो। त्यो लेभलमा आइसके पश्चात मात्रै चाहिँ परमेश्वरले चाहिँ के गर्नुहुने रहेछ, पवित्र आत्माले चाहिँ बप्तिस्मा दिनुहुन्छ। अब यो भनेको चाहिँ के हो त भन्दाखेरि, जो व्यक्ति चाहिँ रोमी 12:1 के लेखिएको छ, रोमी 12:1 के लेखिएको छ, तिमीहरूको शरीर चाहिँ परमेश्वरको निम्ति चाहिँ जिउँदो बलिको रूपमा चाहिँ अर्पण गर्नु, यो नै चाहिँ के हो त सबैजनाले गर्नुपर्ने कुरा चाहिँ यो नै हो भनेर भनेको छ नि होइन। यहाँ आइपुग्दै गर्दाखेरि चाहिँ के हुन्छ त त्यो व्यक्तिले चाहिँ परमेश्वरलाई चाहिँ आफ्नो शरीर चाहिँ जिउँदो बलिको रूपमा अर्पण गर्छ। त्यही कुरा यीशु ख्रिस्टले पनि नदी यर्दन नदीमा चाहिँ गर्नुभयो, आमेन। यर्दन नदीमा यहाँनिर आउँदै गर्दा उहाँले के भन्नुभएको छ, हिब्रू 10:2 हामीले पढ्यौँ नि, पिता पुरा पुस्तकभरि मेरो विषयमा लेखिएको पुस्तकभरि लेखिएको छ त्यही कुरा र तपाईँको इच्छा पुरा गर्न चाहिँ म आएँ भनेर चाहिँ यहाँ यीशु ख्रिस्टले भन्नुभएको छ क्या यो अवस्थामा, आमेन। अनि उहाँले चाहिँ त्यो कुरा गर्नुभयो। अब अनि त्यो समयमा चाहिँ परमेश्वरले यीशु ख्रिस्टलाई चाहिँ के गर्नुभयो त भन्दा पवित्र आत्माले बप्तिस्मा दिनुभयो हो नि। जब यीशु ख्रिस्ट यहाँ निस्कनु भयो त्यसपछि प्रार्थना गर्दै हुनुहुन्थ्यो, त्यसपछि चाहिँ ढुकुरको रूपमा चाहिँ पवित्र आत्मा चाहिँ कसमा आउनुभयो, यीशु ख्रिस्टमा आउनुभयो, अनि यिनी मेरा प्रिय पुत्र हुन् जसमा म अति नै प्रसन्न छु भनेर परमेश्वरले भन्नुभएको थियो। अनि त्यो समयमा चाहिँ यीशु ख्रिस्ट पनि के हुनुभयो त पवित्र आत्माको बप्तिस्मा यीशु ख्रिस्टले पाउनुभयो हो। भलै यीशु ख्रिस्ट पवित्र आत्माद्वारा गर्भमा आउनु भएर चाहिँ उहाँ के हुनुभएको हो त, उहाँ जन्मनु भएको हो, तर पवित्र आत्माद्वारा चाहिँ भरिनु चाहिँ कहिले भयो त, बप्तिस्मा चाहिँ कहिले पाउनु भयो त भन्दाखेरि, जब उहाँले है यर्दन नदीमा गएर बप्तिस्मा लिनुभयो त्यस पश्चात मात्रै चाहिँ उहाँ बप्तिस्मा के को बप्तिस्मा, पवित्र आत्माको बप्तिस्मा उहाँले पाउनु भएको हो। यो कुरा चाहिँ अब हामीले एकदमै याद गर्नुपर्ने हुन्छ। अब हेर्नुहोस् है त, त्यस्तै यदि कोही यीशु ख्रिस्टको चेला बन्न चाहन्छ होइन, उहाँलाई चाहिँ आफ्नो शरीर चाहिँ जिउँदो बलिको रूपमा अर्पण गर्न चाहन्छ होइन, जो व्यक्तिले त्यो कुरा गर्नुहुन्छ नि त्यो व्यक्तिलाई चाहिँ परमेश्वरले के गर्नुहुन्छ त, यसरी नै पवित्र आत्माले चाहिँ के गर्नुहुन्छ त बप्तिस्मा दिनुहुन्छ। अब यो यसको सिम्बलाइजेस प्रतीकको रूपमा चाहिँ अब के गर्नु पर्यो त भन्दाखेरि बप्तिस्मा लिनै पर्ने हुन्छ क्या। म तपाईँलाई मेरो शरीर जिउँदो बलिको रूपमा अर्पण गर्छु, म तपाईँको पाइलामा हिँड्छु, म तपाईँले जे भन्नुहुन्छ तपाईँको वचन अनुसार म हिँड्छु भनेर जो व्यक्तिले भन्छ नि त्यस्तो, जो व्यक्ति त्यो निर्णयमा पुग्छ नि त्यो व्यक्तिले चाहिँ के गर्नुपर्छ त प्रतीक स्वरूप, अब त्यो के हो त म हिँड्छु भनेको प्रतीक स्वरूप चाहिँ के गर्नुपर्ने हो त भन्दाखेरि बत्तीसमा पानीको बत्तीसमा लिनुपर्ने हुँदछ। तर आज हामीले हेर्छौँ भने सुन्नुहोस् है, आजको समयमा हामीले हेर्छौँ भने चाहिँ कस्तो कस्तो अवस्थामा चाहिँ मान्छेले बत्तीसमा लिइराखेका छन् भने, उमेर पुग्यो ल ए 14 वर्ष पुगिसकेछ, 16 वर्ष पुग्यो त अब के लिनुपर्छ, बत्तीसमा लिनुपर्छ भनेर डुबुल्की लगाइदिइराखे हुन्छ क्या, होइन? अब अलिक ठुलो भयो तर बत्तीसमा ल्याएको छैन, ल अब विवाह गर्ने बेला त बत्तीसमा नलिकन विवाहै हुँदैन, ए अब के भयो त विवाह गर्न मिल्दैन त्यही भएर के लिने त अब बत्तीसमा लिनु पर्यो भनेर बत्तीसमा लिइन्छ क्या, यसरी लिइन्छ। तर यो चाहिँ प्रपरली के साँच्चीकै परमेश्वरले चाहनु भएको जस्तो बत्तीसमा होइन, तर जो व्यक्तिले चाहिँ अब म मेरो जीवन परमेश्वरमा समर्पण गर्छु भनेर भन्दछ नि, हो त्यो समयमा मात्रै चाहिँ वास्तविकतामा बत्तीसमा लिने हो है। जब त्यसरी हामी बत्तीसमा लिन्छौँ त्यस पश्चात चाहिँ के हुन्छ त भन्दाखेरि, त्यस पश्चात के हुन्छ, बाइबलमा प्रष्टै लेखेको छ, पवित्र आत्माले चाहिँ छाप लगाउनुहुन्छ। एमेन। अनि छाप लगाइएको भनेको चाहिँ के हो त पक्का हो, ब्याङ्कमा जानुभयो डिपोजिटमा ढ्याक्क ब्याङ्कको छाप लगाइदिइसकेपछि पक्का भयो अब तपाईँको डिपोजिट के भयो भयो भनेर भनेको हो नि त। त्यस्तै जब यसरी चाहिँ बत्तीसमा लिइन्छ त्यस पश्चात चाहिँ के हुन्छ त भन्दाखेरि, पवित्र आत्माले ढ्याक्क सिल लगाइदिनुहुन्छ। अब त्यो चाहिँ के भयो त पक्का भयो, जुन कुरा पहिलो दोस्रो कोरिन्थी 1:22 लेखिएको छ, अनि जुन विषयमा मैले तपाईँहरूलाई बत्तीसमाको कुराहरू बताइराखेको छु, यो बत्तीसमाको विषयमा चाहिँ प्रभुको है अनुग्रहमा प्रभुको इच्छामा हामी आउँदो दिनहरूमा हामी हेर्ने नै छौँ। तर आज चाहिँ यति मात्र हामी हेर्नेछौँ ल, जुन कुरा दोस्रो कोरिन्थी 1:22 लेखिएको छ, कृपया हाम्रो ब्रदर अनिललाई पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु। दोस्रो कोरिन्थी 1:22।
जसले हामीमा छाप पनि लगाउनु भएको छ र आत्मारूपी बैना हाम्रा हृदयहरूमा दिनुभएको छ।
हामी जसले हामीलाई के लगाउनु भएको छ अरे, छाप लगाउनु भएको छ। हालेलुया, आउनुहोस्। अनि छाप लग है छाप लगाइसके पश्चात अथवा पवित्र आत्माको बप्तिस्मा भइसके पश्चात चाहिँ अर्को के पनि हुन्छ त त्यो कुरालाई पनि अलिकति हामी हेर्नेछौँ। दोस्रो कोरिन्थी 5:17 लेखिएको छ, हाम्रो सिस्टर रोशनीलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। दोस्रो कोरिन्थी 5:17।
यसै कारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो,
हेर्नुहोस् त दोस्रो क्रान्ति 5:17 के भनेको छ त, यदि कोही ख्रिस्टमा छ, ख्रिस्टमा कहिले हुन्छ त, जब चाहिँ ख्रिस्टमा ख्रिस्टको बप्तिस्मा लिँदछ, अनि त्यो व्यक्ति केमा हुँदछ, ख्रिस्टमा हुँदछ, अनि ख्रिस्टमा भइसकेपछि चाहिँ त्यो को हो त भनेको छ, नयाँ सृष्टि हो। कसरी, पुरानो कुरा बिति गएको छ, जब मानिसले चाहिँ के गर्दछ त भन्दाखेरि, अब के भनेर बप्तिस्मा लिँदछ त, म मेरो इच्छामा होइन परमेश्वरको इच्छा यीशु ख्रीष्टको इच्छामा हिँड्छु हो, यीशुले जुन पाइलामा हिँड्नु भएको थियो म त्यही पाइलामा हिँड्छु हो, उहाँले जे गर्नुभएको छ म पनि त्यही नै गर्छु हो, भनेपछि के भयो त पुरानो हाम्रो पुरानो स्वभाव भनेको चाहिँ के हो त, म मेरो यो काम गर्छु त्यो गर्छु, मेरो लक्ष्य यो हो त्यो हो, मेरो सबै मेरो मेरो। तर जब बप्तिस्मा लिँदछ मानिसले के भन्छ, मेरो होइन ख्रिस्टको, आमेन हालेलुया, भने चाहिँ ख्रिस्टको कुरालाई पुरा गर्ने हुँदछ नि त। त्यही भएको कारणले गर्दा डुबकी लगाउँदै गर्दाखेरि के हुन्छ, अब सबै कुरा चाहिँ के भयो गयो, अब जब माथि उठ्दछ डुबकी लगाएर त्यस पश्चात के भयो त नयाँ सृष्टि हुन चाहिँ सुरुवात हुँदछ। आमेन। मेरो होइन तर कसको, अब ख्रिस्टको, हालेलुया, आमेन। पापको स्वभाव होइन तर धार्मिकताको हो, असल कुराहरू चाहिँ हुन थाल्दछ। त्यही भएको कारणले गर्दाखेरि नयाँ सृष्टि हो, होइन पुरानो कुरा बितिगएको छ, हेर्नुहोस् त पुरानो कुरा बितिगयो तर के भयो, अब नयाँ कुराहरू सुरु भयो। अब हेर्नुहोस् है, यहाँनिर जब मानिसले चाहिँ बत्तीसमा लिँदछ त्यसपछि चाहिँ मानिसले चाहिँ के भन्नुहुन्छ नि, अब म चाहिँ नयाँ गरी जन्मेँ, आम बर्न अगेन भन्छ नि मान्छेले, होइन हेर्नुहोस् है, हो मान्छेले के भन्छ, म नयाँ गरी जन्मेँ, के गरी जन्मे, नयाँ गरी जन्मे। वास्तविकतामै के बप्तिस्मा लिनु भनेकै नयाँ गरी जन्मनु भनेको हो र कि अथवा के हो यो कुरालाई हामी हेर्नेछौँ। यही कुरा हामीले हेर्छौँ भने तपाईँले योहन्ना तिन अध्याय पल्टाउन सक्नुहुन्छ। योहन्ना तिन अध्यायमा चाहिँ यही कुरा निकोदेमस र यीशु ख्रिस्ट बीच त्यहाँनिर चाहिँ एउटा संवाद भएको हामी देख्न सक्दछौँ। हेर्नुहोस् है, यहाँनिर योहन्ना तिन अध्याय तपाईँहरूले पल्टाउनु भयो भने रात्रिको समयमा, हेर्नुहोस् है, रात्रिको समयमा चाहिँ के भयो भने निकोदेमस चाहिँ है, निकोदेमस भन्ने एउटा व्यक्ति चाहिँ यीशु ख्रिस्टको नजिक आउँदछ र अनि अनि राज्यको बा अनि तपाईँ चाहिँ होइन तपाईँसँग परमेश्वर नहुनु भएको भए त यस्तो गर्न सक्दै सक्नुहुन्न थियो, तपाईँसँग बिल्कुलै परमेश्वर छ है भन्ने कुराहरू यसरी संवाद भइराख्दाखेरि अनि यीशुले चाहिँ अनि उत्तर दिनुहुन्छ होइन। यीशुले के उत्तर दिनुहुन्छ त, कृपया योहन्ना तिनको 5 पद हाम्रो ब्रदर जोएललाई पढिदिनु हुनको निम्ति अनुरोध गर्न चाहन्छु।
यीशुले जवाब दिनुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, कोही मानिस पानी र आत्माबाट जन्मेन भने ऊ परमेश्वरको राज्यभित्र पस्न सक्दैन।
हेर्नुहोस् त के भनेको छ यहाँ, पानी र आत्माद्वारा। अब यो कुरालाई एकदमै ध्यान दिनुहोस् है, जो चाहिँ पानीद्वारा र आत्माद्वारा चाहिँ जन्मन्दैन त्यो व्यक्ति चाहिँ परमेश्वरको राज्यमा प्रवेश गर्न पाउँदैन हो। अब हेर्नुहोस् है, पानीमा भन्ने बित्तिकै चाहिँ के हो त, मानिसले के भन्नुहुन्छ, ए पानीको बप्तिस्मा लिइसकेपछि होइन, पानीको बप्तिस्मा लिनुपर्छ, त्यही भएर जति सक्दो चाँडो बप्तिस्मा दिनुपर्छ है भने त त्यही भएर उमेर पुगे, ए 13-14 ल ए उमेर पुगिसक्यो अब बत्तिसमै लिनुपर्छ, किन यहाँ स्वर्ग राज्यमा त छिर्नु पाउँदैन भनेको छ होइन। अनि आत्माबाट जन्मनु भनेको चाहिँ के, मान्छेको धारणा के छ भने नि त्यसपछि चाहिँ पवित्र आत्माले भरिनुपर्छ। त्यो भनेको चाहिँ के हो त, नेपाली जगतमा चाहिँ यो छ्यापछ्याप्ती हामी पाउँछौँ, अन्य भाषा बोल्नुपर्छ, अन्य भाषामा बोलेन भने चाहिँ के हुँदैन, अब पवित्र आत्माबाट जन्मेन, त्यही भएर ए अन्य भाषा ल्याऊ भरिनै पर्छ भनेर चाहिँ यसरी प्रार्थना भइराखेको पनि हामी देख्दछौँ। अब हेर्नुहोस् है, यीशुले अर्को उत्तर के दिनुभयो भन्ने कुरालाई अझै हामी निहालेर हेर्नेछौँ। योहन्ना 3:8 पढिदिनुहोस् त, हाम्रो सिस्टर सुनितालाई पढिदिनको निम्ति म अनुरोध गर्न चाहन्छु। योहन्ना 3:8 एकछिन, हावा जहाँ जान्छ त्यतै बहन्छ, अनि त्यसपछि हेर्नुहोस् है, आवाज चाहिँ सुन्छौ अनि कहाँबाट आउँछ र कहाँ जान्छ सोचे के हुँदैन जान्दैनौ, त्यस पश्चात आत्माबाट जन्मेको हरेक यस्तै हुन्छ। अब हेर्नुहोस् है, यहाँनिर एकदम ध्यान दिएर सुन्नु पर्ने पढ्ने कुरा र बुझ्नुपर्ने कुरा है, हावा कस्तो हुन्छ त भन्दाखेरि हावालाई हामी सुन्छौँ मात्र होइन, हो देख्छौँ हामी देख्दैनौँ, कता बहन्छ होइन, हामी आवाजलाई मात्रै यसो सुन्न मात्रै सक्छौँ नि त, हामी देख्न सक्दैनौँ क्या है। अब यसको विशेषता, हावाको विशेषता के हो त, देख्दैनौँ तर पावरफुल हो, देख्दैनौँ तर के छ, पावरफुल छ हो, शक्तिशाली छ। त्यस्तै आत्माबाट जन्मेको पनि त्यस्तै हो अरे। अब जो व्यक्तिले भन्नुहुन्छ पानीद्वारा जन्मनु भयो आत्माद्वारा पनि जन्मनु भयो, त्यो व्यक्तिहरू त ख्रिस्टियनहरू, उहाँहरूलाई हामी देख्दैनौँ अनि त्यसपछि उहाँहरू एकदम पावरफुल पनि हुनुहुन्छ हो, हो होइन, मैले भन्न खोजेको अन्य भाषा बोल्ने व्यक्तिहरू र बत्तिसमा लिइसकेको व्यक्तिहरूलाई हामी देख्दैनौँ अनि त्यसपछि उहाँहरू एकदम शक्तिशाली पनि हुनुहुन्छ हो, होइन। त्यसो भए आत्मा पानीद्वारा र आत्मामा यसरी जन्मनु भनेको पनि त्यही हो भन्ने कुरा चाहिँ होइन के। त्यसो भए जुन मानिसहरूले क्लेम गरिरहेछ यस्तै हो भनेर, यस्तै हो भनेर क्लेम गरिरहनु भएको छ होइन, तर यीशुले भन्नुभएको उत्तर त फरक छ। त्यसो भए के हो त नयाँ गरी जन्मनु भनेको होइन र आत्माद्वारा जन्मनु भने के हो त, अब यही कुरालाई हामीले बुझ्नु जरुरी छ। अब हेर्नुहोस् है, जब यीशु ख्रिस्ट हेर्नुहोस् है, अब यहाँ यीशु ख्रिस्टको कुरालाई हामी हेर्नेछौँ, यीशु ख्रिस्ट शरीरमा आउनुभयो हो, यीशु ख्रिस्ट शरीरमा आउनुभयो र उहाँले सबै मानव जातिको निम्ति चाहिँ आफ्नो प्राणलाई चाहिँ के गर्नुभयो, क्रुसमा है त्याग्नुभयो अथवा छुटकाराको मोलको है मोल स्वरूप सबै आफ्नो प्राणलाई चाहिँ उहाँले दिनुभयो। त्यसपछि उहाँ के हुनुभयो त गाडिनुभयो, भन्नुको मतलब च्यानमा जानुभयो र 3 दिन पश्चात चाहिँ उहाँ के हुनुभयो बौरी उठ्नुभयो। जब उहाँ बौरी उठ्नु भयो नि उहाँ शरीरमा बौरी उठ्नु भएन, तर उहाँ केमा बौरी उठ्नु भयो त भन्दा आत्मिकी आत्मिकी शरीरमा के हामी स्पिरिचुअल आत्मीय शरीरमा उहाँ उठ्नुभयो। अब कसरी थाहा हुन्छ त हामीलाई भन्दाखेरि हामीले हेर्छौँ भने योहन्ना 20:19 पद हामीले जब पढ्छौँ त्यहाँनिर चाहिँ के हुन्छ भने यीशु ख्रिस्टको चाहिँ अब के भइसकेको हुन्छ, उहाँ अब यीशु ख्रिस्ट त च्यानमा लगेर राखिसकेको हुन्छ। त्यसपछि उनीहरू सबैजना अब डराइरहेको हुन्छ, अब ल यीशुलाई त मार्नुभयो है, युदीहरूले मार्यो अब हामीलाई पनि केही गर्लान् कि भनेर डरमा चाहिँ उनीहरू ढोका थुनेर सबैजना एकै ठाउँमा भेला भइराखेको अवस्था, ढोका थुनेको बेला के बेला ढोका थुनेको बेला एकै अवस्थामा उनीहरू बसिराखेको हुन्छ। त्यो बेला चाहिँ यीशु ख्रिस्ट स्वार्थ उनीहरूको बिचमा हुनुहुन्छ क्या है। पढिदिनुहोस् त कृपया योहन्ना 20:19 पद, हाम्रो ब्रदर अमललाई पढिदिनु हुनको निम्ति अनुरोध गर्न चाहन्छु। योहन्ना 20:19 पद योहन्ना 20:19 पद
तब तब त्यही दिन अर्थात् हप्ताको पहिलो दिन साँझमा यहुदीहरूको डरले गर्दा चेलाहरू भेला भएको ठाउँमा ढोकाहरू जब बन्द थिए
ढोकाहरू बन्द थिए होइन अनि
तब यसो आउनुभयो र बिचमा उभिनुभयो तिनीहरूलाई भन्नुभयो तिनीहरूलाई शान्ति।
आमेन। बन्द थियो ढोका तर यीशु ख्रीष्ट आउनुभयो। यो ढोका बन्द छ म बाहिर जान चाहन्छु भने यो भि यो वाललाई वालबाट म सुट्ट छिरेर जान सक्छु म सक्दिनँ। किन सक्दिनँ शरीरमा छु नि त, तपाईँहरू सम्पूर्ण शरीरमा हुनुहुन्छ सक्नुहुन्न होइन, हामी कसैले पनि सक्दैन, तर यीशु ख्रीष्ट चाहिँ रेजुरेक्सन हुँदै गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरि आत्मिकी शरीरमा आत्मीय शरीरमा उहाँ चाहिँ के हुनुभयो बौरी उठ्नु भयो। आत्माबाट जन्मनु भनेको चाहिँ वास्तविकतामा त्यो हो के हेमेन। अनि त्यो चाहिँ के हुन्छ त भन्दाखेरि यो शरीरमै हुँदाखेरि चाहिँ त्यो सम्भव छैन, तर मृत्यु पश्चात मात्रै चाहिँ आत्मामा चाहिँ मानिस जन्मन्छ। त्यो भएपछि के भयो त त्यो भएपछि चाहिँ नि जुन आत्माबाट जन्मेको चाहिँ कस्तो हावा जस्तो हुन्छ भनेर जसरी उहाँले कम्पेयर गर्नुभएको थियो नि, अनि त्यो चाहिँ त्यो अवस्थामा मात्रै चाहिँ पूर्ण हुन्छ के हेमेन। अन्त शरीरमा हुँदाखेरि त्यो कुरा सम्भवै छैन, बुझ्दै हुनुहुन्छ। अब यही कुरालाई ध्यानमा राखेर है यही कुरालाई ध्यानमा राखेर अब हामी यसको अर्थलाई अब अझै हामी अलिकति निहालेर हामी हेर्नेछौँ है त। अब बन भन्ने शब्द जुन चलाइएको छ त्यहाँ यो योहन्ना 3 अध्यायमा होइन अङ्ग्रेजीमा र नेपालीमा चाहिँ जन्मनु भन्ने कुरा चला नेपालीमा जन्मनु भन्ने कुरा चलाइएको छ। यो चाहिँ ग्रिक शब्द जिनाओ भन्ने शब्दबाट आएको हो। ग्रिक शब्द के हो रे यसको जिनाओ। जिनाओ भनेको चाहिँ दुईवटा अर्थ हुन्छ, एउटा चाहिँ विघटन एउटा चाहिँ बन। अब विघटन भनेको के हो त, विघटन भनेको चाहिँ के हो त गर्भधारण हुनु हुने प्रक्रियालाई चाहिँ के भनिन्छ विघटन, बुझ्नुभयो। गर्भधारण हुन्छ नि कहाँ कोखमा गर्भधारण हुने प्रक्रियालाई चाहिँ विघटन भनिन्छ। अनि बन भनेको चाहिँ के हो त गर्भधारण भएर 9 महिना पश्चात जब जन्मन्छ नि त्यो कुरालाई चाहिँ बन भन्छ, बुझ्नुभयो। त्यसो भए फरक छ नि होइन हो। यसको अर्थ चाहिँ कतिवटा हुने रहेछ दुईवटा, तपाईँहरूले यहाँ पनि हेर्न सक्नुहुन्छ है। बन भनेको चाहिँ के हो त यसरी 9 महिना पश्चात जन्मिनुलाई चाहिँ बन भनिन्छ, विघटन भनेको चाहिँ यसरी जब गर्भधारण हुँदछ नि त्यो हुने प्रक्रियालाई चाहिँ विघटन भनिन्छ। अब जब यीशुले यहाँनिर भन्दै गर्नु हुँदाखेरि निकोदेमसलाई कुरा बताउँदै गर्नु हुँदाखेरि चाहिँ उहाँले के भन्न खोज्नु भएको भने पहिले होइन स्वर्गको राज्यमा तिमीहरू पहिला पस्नु छ भने चाहिँ पहिला तिमीहरू विघटन हुनुपर्छ क्या, पहिला चाहिँ के हुनुपर्छ गर्भधारण हुनुपर्छ अनि जन्मनुपर्छ, त्यस पश्चात मात्रै चाहिँ तिमी स्वर्गको राज्यमा जान पाउँछौ। तर हामीले यहाँ हेरे विघटन गर्भधारण हुनुपर्छ भन्ने कुरा कतै पाउनु भएको छ तपाईँले यो 3 अध्यायमा छैन। त्यहाँ चाहिँ के छ त बर्न बर्न जन्मनु 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 अथवा जन्मन्दैन भन्ने कुरा मात्रै लेखिएको छ, तर वास्तविकतामा जिनाओको अर्थ त के हो गर्भधारण हुनु र जन्मनु दुवै हो होइन छैन, यहाँनिर उल्लेख गरेको छैन। किन किन छैन त भन्दाखेरि, मानिसको विचार चाहिँ के छ त, जब चाहिँ पानीको बत्तिसमा हुन्छ मान्छे चाहिँ नयाँ गरी जन्मन्छ, बुझ्नुभयो? जब पानीको बत्तिसमा हुन्छ मानिस नयाँ गरी जन्मन्छ भन्ने विचार है त्यो भएको कारणले गर्दा चाहिँ सबै कुरा चाहिँ नि धारण भन्ने शब्द चाहिँ चलाइएन, तर एउटै शब्द चलाए, के मात्रै चलाए त, अब जन्मनु 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 भन्ने शब्द मात्रै चलायो, बुझ्नुभयो? बुझ्दै हुनुहुन्छ? ल अब यही कुरालाई ध्यानमा राख्दै अब अलिकति हामी अगाडि जाउँ। अब यीशुले के भन्नुभयो त भन्दा, अघि नै हामीले पढिसकेका छौँ, जो पानीद्वारा र आत्माद्वारा जन्मदैन त्यो चाहिँ स्वर्गको राज्यमा अथवा परमेश्वरको राज्यमा प्रवेश गर्न पाउँदैन। अब यसो भन्दै गर्दाखेरि निकोदेमसले के भन्नुभयो नि, यसो अब म त बुढो भइसकेँ, अब म फेरि कसरी आमाको गर्भभित्र छिर्न सक्छु र म फेरि जन्मन सक्छु? होइन हामी भइदिएको भए पनि हामीले नि त्यही भन्थ्यौँ नि, होइन र, अब बुढो भइसकेँ, अब हामी फेरि आमाको गर्भमा गएर जन्मन सक्छौँ त, सक्छौँ कि सक्दैनौँ? सक्दैन नि त। अनि निकोदेमसले पनि त्यही नै भन्नुभयो। अनि उहाँले यीशुले चाहिँ यो भन्नुभए पश्चात चाहिँ यति मजाले प्रष्टै बुझ्ने गरेर चाहिँ एउटा कुरा, एउटा सेन्टेन्स होइन, छ पदमा भन्नुभएको छ क्या। कृपया योहन्ना 3:6 हाम्रो सिस्टर रोमीलाई पढिदिनु हुनको निम्ति अनुरोध गर्न चाहन्छु। एकछिन, यहाँ के भन्नुभएको छ, शरीरबाट जन्मेको चाहिँ शरीर हो अनि आत्माबाट जन्मेको चाहिँ आत्मा हो। अब यो भन्दै गर्नु हुँदाखेरि उहाँले के भन्न खोज्नु भएको त भन्दाखेरि नि, यदि कोही शरीरबाट जन्मन चाहन्छ भने पहिले के हुनु पर्यो, शरीरमा पहिला के हुनु पर्यो, विघट हुनु पर्यो, गर्भधारण हुनु पर्यो नि, प्रक्रिया छ नि, छैन र, छ कि छैन प्रक्रिया? शरीरबाट जन्मनको लागि के छ, प्रक्रिया छ। त्यो प्रक्रिया चाहिँ के हो त, पहिला गर्भधारण हुनु पर्यो हो। गर्भधारण भएर 9 महिनासम्म पेटमा बसेर बसिसके पश्चात मात्रै चाहिँ के हुन्छ त, जन्मन्दछ हो। शरीरबाट जन्मनको लागि पहिले गर्भधारण हुनु पर्यो शरीरमा, र शरीरैबाट जन्मनु पर्यो। त्यस्तै आत्माबाट पनि त्यस्तै हो के, भन्नुभयो नि उहाँले, होइन, आत्माबाट जन्मेको आत्मा हो भन्नुको मतलब, आत्माबाट जन्मनु हो भने पहिला आत्मामा गर्भधारण हुनु पर्यो नि त, बुझ्नुभयो? आत्माबाट जन्मनु हो भने पहिला आत्मामा गर्भधारण हुनु पर्यो, त्यस पश्चात चाहिँ के हुन्छ त भन्दा, त्यस पश्चात मात्रै चाहिँ जन्म हुन सम्भव छ। गर्भधारणै नभइकन जन्म हुन्छ, हुन्छ हुँदैन? त्यही भएर शरीरबाट जन्मेको शरीर हो, आत्माबाट जन्मेको आत्मा हो। त्यही भएको कारणले गर्दाखेरि उहाँले यो कुरा भन्नुभयो। अब शरीरबाट जन्मने कुरा त हामीलाई थाहा छ, त्यस भए आत्माबाट चाहिँ मानिस कहिले चाहिँ जन्मन्छ त, अथवा गर्भधारण कहिले हुन्छ त, आत्मामा गर्भधारण कहिले हुन्छ भन्दाखेरि, जब चाहिँ हामीले यसरी येशु ख्रिस्टले के गर्नुभयो, लिभिङ सेक्रिफाइसको रूपमा, जिउँदो बलिको रूपमा चाहिँ परमेश्वरको योजनामा चाहिँ उहाँ के हुनुभयो, आफैले आफ्नो शरीरलाई चाहिँ जिउँदो बलिको रूपमा अर्पण गर्नुभयो, त्यसपछि उहाँले बप्तिस्मा लिनुभयो, त्यस पश्चात चाहिँ उहाँ के हुनुभयो त, आत्मामा गर्भधारण हुनुभयो, विघटन हुनुभयो क्या त्यो समयमा चाहिँ, बुझ्दै हुनुहुन्छ? हो, विघटन हुनुभयो। त्यस पश्चात जब उहाँको मृत्यु भयो, त्यस पश्चात उहाँ जन्मनु हुँदाखेरि चाहिँ अब त्यस के भयो त भन्दाखेरि, उहाँ यसरी रेजुरेक्टेड हुँदाखेरि चाहिँ उहाँको फेरि जन्म भयो क्या। कस्तो जन्म त भन्दाखेरि, आत्माबाट जन्मनु भयो, न्यू क्रिएचर भएर जन्मनु भयो। आमेन, बुझ्नुभयो? फेरि म बताउन चाहन्छु, आत्माबाट कसरी गर्भधारण हुन्छ त, कहिले हुन्छ त भन्दाखेरि, जब चाहिँ बत्तिसमा लिइन्छ। कसरी? म मेरो शरीर तपाईँलाई जिउँदो बलिको रूपमा अर्पण गर्छु, मेरो इच्छा होइन तपाईँको इच्छा पुरा गर्छु, मेरो पाइलामा होइन तपाईँको पाइलामा हिँड्छु, होइन तपाईँले जे गर्नुभयो त्यही गर्छु भनेर जो व्यक्ति सबमिसिभ भएर यसरी बत्तिसमा लिँदछ, त्यस पश्चात चाहिँ विघटन हुँदछ क्या, केमा, आत्मामा हो। अब अनि अब के हुन्छ त भन्दाखेरि, जन्मने चाहिँ कहिले भन्दा, मृत्यु पश्चात मात्रै चाहिँ नि जन्म हुँदछ क्या। अनि यीशु ख्रीष्टको पनि त्यस्तै भएको, त्यस्तै यदि हामी पनि आत्मामा जन्मन चाहन्छौँ भने हामीले पनि के गर्नु पर्यो त? अब यसरी नै यसोले जे गर्नुभयो त्यही हामी गर्छौँ भने है बत्तिसमा हामी लिन्छौँ कसरी? ल तपाईँकै योजनामा पुरा गर्छु, तपाईँकै इच्छामा हिँड्छु भनेर हामी जब बत्तिसमा लिन्छौँ त्यस पश्चात चाहिँ पवित्र आत्माले हामीलाई सिल लगाउनुहुन्छ क्या। अनि त्यो बेला चाहिँ अब हामी के हुन्छ? धारण हुन्छौँ। के हुन्छ त? गर्भधारण हुँदछ हाम्रो जीवनमा है। अनि जब हामी मर्छौँ त्यस पश्चात चाहिँ मरिसकेपछि जब रेजुरेक्टेड हुन्छ नि त्यो चाहिँ जन्म हो, त्यो चाहिँ के हो त? आत्मिकी जन्म हो, त्यहाँनिर मात्रै जन्म हुँदछ। बुझ्नुभयो? बुझ्दै हुनुहुन्छ? ल अब किन त आत्मामा जन्मनु पर्छ? आत्मामा किन जन्मनु पर्छ भन्दा हामीलाई थाहा छ राज्य चाहिँ कति, राज्यको चाहिँ कतिवटा भागहरू छन्, कतिवटा भागहरू छन् परमेश्वरको राज्यको? दुईवटा। के हो त? हेभेनली अर्थली, होइन? अर्थली, अर्थली साल्वेसन अथवा अर्थली भनेको पार्थिव, होइन? के हुन्छ त? को आउनुहुन्छ त भन्दाखेरि जो चाहिँ पुरानो करारमा आए है, पुरानो करारमा विश्वासको नाइकेहरू उहाँहरू सबैजना आउनुहुन्छ। अनि बाइबलमा हामीले अस्ति नै पनि हेरिसकेका छौँ वर्ल्डलाई पढ्दै गर्दा है, थ्री वर्ल्ड, तिनवटा विश्व भन्ने टपिकलाई हामीले पढ्दै गर्दा, पाठलाई हामीले वचन सुन्दै गर्दा हामीले हेरिसकेका छौँ। उनीहरू चाहिँ के हुन्छ त? संसारको, विश्वको चाहिँ राजाहरू हुँदछन्, होइन? उनीहरूले चाहिँ सबै कुराहरू चाहिँ यहाँ पृथ्वीमा भएको कुराहरूलाई चाहिँ उहाँहरूले चाहिँ ह्यान्डल गर्नुहुन्छ भने, तर स्वर्गमा जानको लागि चाहिँ शरीर स्वर्गमा जान सक्छ? बाइबलले प्रष्टै हामीलाई बताउँदछ रगत र मासु चाहिँ स्वर्गको हकदार हुन सक्दैन। हो, शरीरमा स्वर्ग जान के छैन? सम्भवै छैन। यसै कारणले गर्दा आत्मामा जन्म नै पर्छ। आत्मामा जन्मियो भने मात्र स्वर्गीय शरीर अथवा आत्मिकी शरीर लिएर मात्रै हामी कहाँ जान सक्छौँ? स्वर्गमा जान सक्छौँ। त्यही भएको कारणले गर्दा हेभनली साल्वेसनमा जाने व्यक्तिहरू, स्वर्गीय मुक्तिमा जाने व्यक्तिहरू, यानि कि चर्च चाहिँ के हुन जरुरी छ त? आत्मामा जन्मनु नै जरुरी छ। एमेन। जुन कुरा पहिलो कुरान्ती 15:50 लेखिएको छ, हाम्रो ब्रदर जोएललाई पढिदिन हुनको निम्ति अनुरोध गर्न चाहन्छु।
पहिलो कोरन्थी 15:50।
अब
भाइहरू हो, म यो भन्दछु रगत र मासु परमेश्वरको राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्दछ।
त्यही भएको कारणले गर्दाखेरि स्वर्गमा जानको निम्ति, स्वर्गीय मुक्तिमा जानको निम्ति चाहिँ त्यो व्यक्ति चाहिँ के हुन जरुरी छ त भन्दाखेरि आत्मामा जन्मन जरुरी छ। यही कुरा चाहिँ निकोदेमसलाई चाहिँ यीशु ख्रीष्टले भनिराख्नु भएको थियो। हेमेन। हालेलुया। बुझ्नुभयो? बुझ्नुभयो नि, होइन? ल अब हामी हेर्छौँ भने यीशु ख्रीष्ट चाहिँ त्यही भएर चाहिँ स्पिरिचुअल बडीमा, आत्मिकी शरीरमा चाहिँ उहाँ चाहिँ के गर्नुभयो त भन्दाखेरि कहाँ जानुभयो? स्वर्ग उचालिनु भयो अथवा स्वर्ग लगिनु भयो। त्यही भएर हामीले हेर्न सक्छौँ यही कुरा लुका भन्ने एउटा बाइबलको लेखकले प्रेरितको पुस्तकमा चाहिँ उल्लेख गर्नुभएको छ। हेमेन। अनि यो कुरा हामी प्रेरित 1 नै हामी हेर्न पाउँछौँ। यसै कारणले गर्दाखेरि यीशु ख्रीष्टको चाहिँ 3 जन्म भयो क्या। कसरी भन्दाखेरि परमेश्वरले जब उहाँलाई बनाउनु भयो त्यो बेलामा, दोस्रो मदर मेरीको हो कोखमा उहाँ गर्भधारित हुनुभयो हो, त्यो बेला फेरि उहाँ जन्मनु भयो नि त त्यो समयमा नि, दोस्रो। अनि तेस्रो चाहिँ कहिले त? जब उहाँ चियानमा जानुभयो, 3 पश्चात चाहिँ उहाँ चाहिँ फेरि रेजुरेक्ट हुनुभयो नि, त्यो बेलामा पनि उहाँको चाहिँ स्पिरिचुअल बिइङ भएर, नयाँ सृष्टि भएर चाहिँ उहाँ चाहिँ के हुनुभयो त? उठ्नुभयो। अनि त्यो भनेको चाहिँ कतिवटा जन्म भयो त उहाँको? 3 जन्म। त्यस्तै हाम्रो 3 जन्म भन्न खोजेको होइन, तर त्यस्तै उहाँ जसरी के हुनुभयो त? गर्भधारित भएर हो, आत्मामा गर्भधारित भएर त्यसपछि रेजुरेक्टेड हुँदाखेरि चाहिँ उहाँ के हुनुभयो त? नयाँ सृष्टि भएर उहाँ उठ्नुभयो अथवा उहाँको जन्म भयो। त्यस्तै हाम्रो पनि त्यो जन्म हुन जरुरी छ। अस्ति हाम्रो सिस्टर रोशनीले सोद्धै हुनुहुन्थ्यो, यीशुको चाहिँ कसरी पुनरुत्थान भयो त त्यसपछि मानिस मरिसकेपछि उठ्दैन भने भन्ने कुराको उत्तर तपाईँले यहाँ पाउनुभयो होला है। त्यो बेलामा अझ बुझ्न गाह्रो हुँदै गरे तापनि अहिले चाहिँ धेरै कुरालाई बुझ्नुभएको छ है। अब यस्तै हामी पनि के हुन जरुरी छ त भन्दाखेरि गर्भधारण हुँदछ र गर्भधारण भइसकेपछि गर्भधारण कहिले हुँदछ त भन्दा बत्तिसमा लिइसके पश्चात हो। त्यसपछि के हुन जरुरी छ त हामी बढ्दै बढ्दै जसरी विक बाई विक हेर्नु त हप्तै पछि चाहिँ बच्चा बढ्दै 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 जाँदछ नि, त्यसरी आत्मामा हामी जब गर्भधारित हुँदछौँ त्यसपछि हामी पनि के हो त भित्र भएको कुरालाई चाहिँ बढाउँदै 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 लान जरुरी छ अनि बढ्दै 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 जान जरुरी छ। त्यस पश्चात जब जन्मने समय हुन्छ त्यस पश्चात पो जन्मन्छ त होइन र हो, यो कुरालाई चाहिँ हामीले बुझ्नु जरुरी छ। त्यही भएर उहाँले के भन्नुभयो, शरीरबाट जन्मेको शरीर हो, आत्माबाट जन्मेको चाहिँ आत्मा हो। आमेन, हालेलुया। ल अब यस्तो हुँदै गर्दा हामीले यहाँ हेर्न सक्छ, त्यही भएर त्यो जुन शरीर छ नि त्यो शरीरलाई चाहिँ माटोको भाँडो भनेर भनिएको छ क्या बाइबलमा, अर्थन वेसल्स भनिएको छ होइन। अनि जुन भित्र गर्भधारण हुँदछ नि गर्भधारण उहाँ चाहिँ पवित्र आत्मा हुनुहुन्छ, जुन चाहिँ के भन्छ ट्रेजर भनेको छ क्या, अमूल्य कुरा क्या, अमूल्य ट्रेजर हो, इन अर्थन वेसल हो, माटोको शरीर, यो शरीरमा ट्रेजर छ भन्नुको मतलब चाहिँ त्यो ट्रेजर चाहिँ के हो त पवित्र आत्मा हुनुहुन्छ, जुन चाहिँ हाम्रो हामीमा उहाँले दिनुभएको छ। अब त्यो जुन पवित्र आत्माले हामीलाई सिल लाउनुहुन्छ, अब त्यो पवित्र आत्मा चाहिँ हाम्रो शरीरमा चाहिँ के हुन जरुरी छ, बढ्दै 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 जानुपर्ने हुन्छ। त्यो चाहिँ के हो त नयाँ सृष्टि चाहिँ बढ्दै 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 जानुपर्ने हुँदछ, जुन कुरा दोस्रो कोरिन्थी 4:7 लेखिएको छ, यो कुरा तपाईँहरू पढ्नुहोस् है त। अब हामीले हेर्छौँ भने अब के भयो त नयाँ सृष्टि र पुरानो सृष्टि। अब हेर्नुहोस् है, हाम्रो अर्थन भेसल भनेको चाहिँ के हो त यो शरीर छ नि त हो, अर्थन भेसल भनेको के हो त माटोको शरीर, यानि कि यो शरीर चाहिँ के हो त पुरानो क्रिएचर हो के, पुरानो पुरानो स्वभाव यहाँनिर छ, पुरानो मानिस यहाँ छ, तर जुन गर्भधारित भयो नि पवित्र आत्माद्वारा त्यो चाहिँ के हो त न्यू क्रिएचर हो नि त होइन र हो कि होइन हो, बुझ्दै हुनुहुन्छ होइन, न्यू क्रिएचर अब यहाँ हामीमा आयो। अब के हुँदछ त भन्दाखेरि यो दुईवटा बिच चाहिँ द्वन्द्व हुन थाल्छ क्या, अब किन पुरानो पनि छ नयाँ पनि आयो हो, अब द्वन्द्व हुन्छ, नयाँ क्रे न्यू क्रिएचरले चाहिँ के भन्छ सङ्गति जानुपर्छ होइन, सङ्गति जानुपर्छ, बाइबल पढ्नुपर्छ, यहाँ आउँछ क्या, यहाँबाट आउँछ कि आउँदैन, माइन्डले भन्छ है भन्दैन हो, यो चाहिँ के हो त न्यू क्रिएचर हो, जब कन्सेक्रेटेड हामी हुन्छौँ नि त्यस्तो अब हुन थाल्छ क्या, ब्याटल हुन थाल्छ, न्यू क्रिएचर अब के ए सङ्गति जानुपर्छ, बाइबल पढ्नुपर्छ, अन्य अन्य कुरामा नलाग, बाइबल पढ होइन, प्रार्थना गर हो, यति धेरै सब्जेक्ट पढिसक्यो होला खोइ त पढ्या, पढ्नुपर्छ भन्ने कुरा हुन्छ भने पुरानो स्वभावले चाहिँ के भन्छ ए रमाइलो गर होइन, फेरि भइहाल्छ नि होइन, ए के हुन्छ फेरि अर्को सोच आइहाल्छ होइन, नपढौँ घुम्न पो जाउँ कि के हो होइन, सङ्गतिमा नजाउँ आज रमाइलो गर्न पो जाउँ कि के हो, है यस्तो हुन्छ क्या, यहाँ आउँछ अब यो दुईवटा बिच ब्याटल हुन्छ क्या। अनि पुरानो स्वभाव त यति पोख्त यति बलियो छ कि अनि प्रायः जस्तो चाहिँ के हुँदछ त दबाउँदछ क्या पुरानोले, तर हामीले नयाँ न्यू क्रिएचरले जित्न जरुरी छ। आमेन, हालेलुया। पुरानोलाई डोमिनेट गर्न दिने होइन, तर नयाँले चाहिँ के गर्न जरुरी छ दबाउन जरुरी छ है, दबाउन जरुरी छ। अनि यही कुरा हामी बाइबलमा पनि हामी पाउँदछौँ, यो कन्फ्लिक्ट भएको के कन्फ्लिक्ट हेर्नुहोस् है, कन्फ्लिक्ट भएको छ। जसरी मलाई एकदम राम्रो लाग्यो हाम्रो राजु ब्रदरले पढाउँदै गर्नुहुँदा एउटा उदाहरण दिनुभएको थियो यो कुरालाई, यो जन्मने कुरामा होइन, कन्सिभ भन्ने कुरालाई लिएर, जब चाहिँ आमाको गर्भमा चाहिँ नि कन्सिभ भइसकेपछि चाहिँ त्यो बच्चा टाँसिँदैन नि यहाँनिर आएर पेटमा, एउटा ठाउँबाट अन्डा निस्केर आउँछ नि अनि दुईवटा मिलिसके पश्चात चाहिँ एउटा ठाउँमा नि आएर जब टाँसिन्छ नि बच्चा, त्योभन्दा अगाडि टाँसेको हुँदैन नि त हो, त्यो समयमा चाहिँ के हुन थाल के हुँदो रहेछ भने जे कुरा खाए पनि भोमिट हुने क्या, भोमिट हुने, अनि जब बच्चा टाँसिन्छ टाँसिसकेपछि चाहिँ के हुन्छ, आमाले खाएको हरेक कुरा चाहिँ बच्चालाई जाँदछ क्या, होइन? अब यो भन्नुको मतलब चाहिँ के हो त, नयाँ सृष्टि यहाँ आउँदै गर्न गाह्रो हुन्छ क्या, कति गाह्रो हुन्छ, ए के गरौँ, यो गरौँ कि त्यो गरौँ कि के गरौँ के गरौँ भन्ने कुरा अवस्था आउँदछ क्या। हो त्यस्तो अवस्था भएर हामी जान्छौँ जब नयाँ सृष्टि अब यहाँ गर्भधारित हुँदछ नि, त्यसपछि चाहिँ अब हामीले वचन पढ्छौँ, के हुन थाल्छ, अब त्यो वचनले चाहिँ नयाँ सृष्टि बढ्न थाल्छ। आमेन। जसरी आमाले खाएको कुरा चाहिँ बच्चालाई चाहिँ के हुँदछ त भन्दाखेरि बच्चालाई सप्लाई हुन्छ नि, त्यसरी नै हामीले वचन पढेको कुरा, हरेक दिन वचन पढेको कुरा, प्रार्थना गरेको कुरा, है ठोस वचन, मोस्ट होली फेथका कुराहरू जति हामी खुवाउँछौँ नि, त्यति अब के हुन थाल्छ, यहाँनिर नयाँ सृष्टि चाहिँ बढ्न थाल्छ, बढ्न थाल्छ, बढ्न थाल्छ। अनि नयाँ सृष्टिले चाहिँ के गर्छ त, पुरानो सृष्टिलाई चाहिँ दबाउन थाल्दछ। आमेन। हो, यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ, त्यही भएर वचन हरेक दिन सिरियस भएर पढ्न जरुरी छ, न त भने पुरानो पुरानो क्रिएचरले नै जित्छ यो ब्याटललाई चाहिँ, हामीले पुरानो क्रिएचरलाई हामीले जित्न दिनु हुँदैन। तर पुरानोले जित्छ भने त के भयो त, अब यसरी स्वर्गमा जान सके त, स्पिरिचुअल स्पिरिचुअल्ली बर्न हुन्छ त, आत्मामा जन्मन्छ त, जन्मँदैन नि, स्वर्गको राज्यमा हामी छिर्न पाउँछौँ त, पाउँदैन हो कि। यसै कारणले गर्दा नयाँ सृष्टिले जित्नु जरुरी छ, बुझ्दै हुनुहुन्छ? आमेन। नयाँ सृष्टिले जित्नु जरुरी छ। अनि एउटै कुरा के हो त भन्दाखेरि, प्रभुको आज्ञामा हिँड्ने, वचनको कुराहरू पढ्ने र नयाँ सृष्टिलाई चाहिँ बलियो बनाउने, ताकि पुरानो सृष्टिलाई चाहिँ जित्नु सकोस्। आमेन। आउनुहोस् हामी केही पदहरूलाई हेर्नेछौँ। गलाती 5:16 र 17 पदलाई हामी पढ्नेछौँ। कृपया हाम्रो ब्रदर कमललाई पढिदिनको निम्ति अनुरोध गर्न चाहन्छु। गलाती 5:16 र 17 पद, अनि रोमी 7:18 र 19 पद हाम्रो ब्रदर अनिलले पढिदिनुहोस्, कृपया पल्टाएर राखिदिनुहोस्। अनि गलाती 5:16 र 17 सबैभन्दा माथिको है। अनि त्यस पश्चात 1 कोरिन्थी 9:26 र 27 पद चाहिँ हाम्रो बहिनी सुनितालाई पढिदिनु भन्नको निम्ति अनुरोध गर्न चाहन्छु। र 2 तिमोथी 4:7 र 8 पद चाहिँ हाम्रो सिस्टर रोशनीलाई पढिदिनु भन्नको निम्ति म अनुरोध गर्न चाहन्छु। पहिले गलाती 5:16 र 17 ब्रदर कमल।
तर म यो भन्दछु, आत्मामा हिँड र उनीहरूले शरीरको अभिलाषा कुनै रीतिले पुरा गर्दैन, किनकि शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ र आत्माले शरीरको विरोधमा, अनि तिमीहरू जे इच्छा गर्दछौ ती कुराहरू गर्न सक्छ नसक्छ भन्न नसक्छ भने तिमीहरू
हेर्नुहोस् त, तर म यो भन्दछु आत्मामा हिँड, केमा हिँड, आत्मामा, आत्मामा हिँड्नु भने के हो त, नयाँ सृष्टिमा हो। जब हिँड्दछौ अनि यहाँ के भनेको छ, तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पुरा गर्ने छैन। त्यसो भए जब आत्मामा हामी हिँड्न थाल्दछौँ के हुँदछ त भन्दाखेरि, शरीरको अभिलाषा, शरीर भने के हो त, पुरानो स्वभाव, पुरानो सृष्टि, यो शरीर पुरानो सृष्टिको चाहिँ के हुँदैन त, अब पुरानो सृष्टिको अभिलाषामा चाहिँ हिँड्दैन। तर पुरानो सृष्टि यहाँ हेर्नुहोस् त, शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ हो। पुरानो सृष्टि चाहिँ नयाँ सृष्टिको विरोधमा छ, नयाँ सृष्टि चाहिँ पुरानोकोमा छ हो। अनि यहाँ के लेखिएको छ हेर्नुहोस् है, यो किन हुन्छ त, ब्याटल किन हुन्छ त हेर्नुहोस् त, अनि तिमीहरू जे इच्छा गर्दछौ ती कुराहरू गर्न नसक भनेर यिनीहरू एकअर्काको विरोधमा छ, एकअर्काको विरोधमा हेर्नुहोस् त, जे सोध्छ त्यो कुरा गर्न सक्दैन, होइन? भलै ब्याटल त हुन्छ नि त हाम्रो जीवनमा हो, यो द्वन्द्व त चलिराखेको हुन्छ यहाँनिर, तर यो कुरालाई चाहिँ हामीले के गर्न जरुरी छ, जित्न जरुरी छ। कृपया रोमी 7:18 र 19 पद पनि पढिदिनुहोस् त हाम्रो ब्रदर अनिल।
रोमी 7:18 र 19, किनकि म जान्दछु म भित्र अर्थात् मेरो शरीरभित्र कुनै असल कुराले बास गर्दैन, किनकि इच्छा गर्ने चाहिँ मसित हाजिर छ, तर जे असल छ त्यसलाई पुरा गर्ने चाहिँ म पाउँदिन, किनकि जुन असल कुरा म चाहन्छु त्यो म गर्दिनँ, तर जुन खराब कुरा म चाहदिनँ त्यही म गर्दछु।
हेर्नुहोस् त, यहाँ पावलले यहाँनिर भन्नुभएको छ रोमीको पुस्तकमा, जे कुरा चाहन्छु त्यो कुरा म गर्न पाउँदिनँ, अझ जे चाहिँ चाहदिनँ म त्यही कुरा गरिरहन्छु। यो के हो त, एउटा राम्रो कन्फ्लिक्ट भइराखेको यहाँ यस्तो हुन्छ है, जब कन्सेक्रेटेड हुन्छ नि मान्छे तब हाम्रो शरीरमा त्यो कन् त्यो चाहिँ कन्फ्लिक्ट चाहिँ आउँदछ, त्यो द्वन्द चाहिँ नि हुन सुरु गर्दछ क्या, त्यो द्वन्द भइराखेको छ। यहाँ पावलले यही कुरा भन्नुहुन्छ। अब कृपया पहिलो कोरन्थी 9:26-27 हाम्रो बहिनी सुनिताले पढिदिनुहोस् त।
कारण म पनि यसरी नै दबुर्छु, बिना तिम्रो होइन, म पनि यसरी नै लड्छु, हावालाई मुक्काले हाल्ने मान्छे जस्तो होइन, तर म मेरो शरीरलाई मुक्का लाउँछु र बसमा ल्याउँछु, अन्ततः अरूलाई प्रचार गरेर पनि म आफैलाई आफै चाहिँ बेकमा छोडिदिन्छु।
पावल स्वयंले के भन्दै हुनुहुन्छ, म आफैले आफैलाई मुक्का लाउँछु, बङ्की बङ म हान्नुहुन्छ भन्नुभएको हो र पावलले आफैलाई, हो र बक्सिङ ग्लोभ्स लाएर हान्छु भन्न खोज्नुभयो र होइन, त्यो भने हो के हो त, नयाँ सृष्टिले पुरानो सृष्टिलाई चाहिँ म के गर्छु त, दबाउँछु, ताकि मैले वचन प्रचार गर्दाखेरि चाहिँ म चाहिँ अब राम्रो वचन चाहिँ प्रचार गर्ने अनि प्रचार गरेको अनुसार म जिउँदिनँ भने त काम भएन नि होइन। पावल स्वयंले भनिरहनु भएको छ, म आफैले आफैलाई के लाउँछु होइन, हेमेन हो। पावल स्वयंले पनि के गर्नुभयो त, यो लडाइँलाई लडिराख्नु भएको थियो, लड्नुभयो, त्यस्तै हामीले पनि लड्नै पर्छ। अन्तिम अन्तिम पद 2 तिमोथी 4:7-8 पद पढिदिनुहोस् त।
मैले असल लडाई लडेको छु, मैले आफ्नो दौड पुरा गरेको छु, मैले विश्वासको रखवाली गरेको छु, अब उपरान्त मेरा लागि धार्मिकताको मुकुट राखिएको छ, जुन चाहिँ धार्मिक न्यायकर्ता प्रभु त्यस दिनमा मलाई दिनुहुनेछ, र मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ।
आमेन। यहाँ के भन्नुभयो भने उहाँले आई हेभ फॉट अ गुड फाइट, पुरा लडाइँ गरेर अरूसँग झडै झगडा गरेर मैले एकदम असल लडाइँ लडेँ भन्न खोज्नु भएको हो यो, होइन। द्वन्द चाहिँ कहाँ छ त, आफ्नै आफूसँगै छ क्या, हो यो आफूसँगै भएको द्वन्दलाई चाहिँ उहाँले के गर्नुभयो, जित्नुभयो। कसले जित्यो, नयाँ सृष्टिले जित्यो। आमेन। उहाँले पहिला रोमीमा के भन्नुभयो, म जे कुरा गर्न चाहन्छु त्यो कुरा म गर्दिनँ, कस्तो मान्छे म भनेर भन्दै हुनुहुन्थ्यो, अनि कोरन्थीको पुस्तकमा उहाँले भन्दै गर्नु, म लडाइँ लडिरहेको छु भन्नुभयो, अन्तिममा उहाँले के भन्नुभयो, मैले जितेँ। आमेन। अन्तिममा के भन्नुभयो, मैले जितेँ, आई हेभ फॉट अ गुड फाइट, मैले असल लडाइँ लडेको छु। अनि हामीले पनि के गर्न जरुरी छ, यसरी नै नयाँ सृष्टिले चाहिँ पुरानो सृष्टिलाई चाहिँ हामीले के गर्न जरुरी छ, जित्न जरुरी छ, तब मात्र हामी भन्न सक्छौँ आई हेभ फॉट अ गुड फाइट, पावलले भन्नुभएको जस्तै हो। आमेन। अनि उहाँले के भन्नुभयो, मेरो निम्ति अब के छ त, धार्मिकताको मुकुट चाहिँ कुरेर बसिराखेको छ। आमेन। हालेलुया। जित्नु भयो नि त उहाँले। त्यस्तै हामी पनि जित्छौँ भने चाहिँ हामी पनि के हुन सक्छौँ त, विश्वस्त, धार्मिकताको मुकुटले हामीलाई कोरिरहेछ, अब त्यस दिन चाहिँ के हुनेछ, उहाँले मलाई दिनुहुन्छ। तिमीहरूलाई पनि जसले चाहिँ उहाँको आगमनलाई चाहिँ एकदमै प्रेमिलो साथ हेरिराखेका छौँ, हेमेन, आगमनलाई हेर्ने व्यक्तिहरूले के गर्छ त भन्दाखेरि, ओ ल म के गर्नु जरुरी छ, मैले त लडाइँ लड्नु जरुरी छ, जित्नु जरुरी छ, होइन, हेमेन, हो यो विश्वासमा हुन्छ नि त, यो व्यक्तिहरूकोले पनि चाहिँ मुकुट पाउँछ है भनेर चाहिँ नि पावलले भन्नुभयो। हेमेन। हालेलुया। हो, अनि त्यसै कारणले गर्दाखेरि फेरि भन्नुहुन्छ उहाँ, नयाँ मानिस धारण गर भनेर उहाँले भन्नुहुन्छ कि। हालेलुया। के हो रे नयाँ मानिस, पढिदिनुहोस् त 3:8-10 हाम्रो भाउजू सिस्टर रोशनी, के अरे माफ गर्नु होला, रोमीलाई पढिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु। 3:8-10 अलिक ठुलो स्वरले हामी सुन्ने गरेर पढिदिनुहोस् है।
एउटाले अर्कोसित झुटमा बोल, किनकि तिमीहरूले पुरानो मान्छेलाई त्यस्ता कामहरू समेत निकालिदिएका छौ।
एकछिन है, यहाँनिर हेर्नुहोस् है, यहाँ के भन्नुभयो भने, तर अब तिमीहरूले पनि यी सबै कुराहरू फालिदियो। सबै कुरामा के पर्यो त भन्दा हेर्नुहोस् है, रिस क्रोध, सुन्नुहोस् है, के रिस क्रोध द्वेष निन्दा होइन, आफ्नो मुखबाट निस्कने फोहोर बोली। अनि अर्को के भनेको छ, एकले अर्कासित झुट नबोल, भन्नको मतलब झुटलाई पनि त्यागिदेऊ भन्न खोजेको नि होइन र। अनि किनकि तिमीहरूले पुरानो मान्छेलाई, हो यी सबै कुराहरू चाहिँ पुरानो मान्छे हो के, बुझ्नुभयो, रिस, क्रोध, डाहा होइन, झगडा, झुट बोल्ने कुरा, यी सबै के हो त, पुरानो मानिस। अनि यहाँ के भन्नुभयो, त्यसका कामहरू समेत निकालिदिएका छौ, निकाल्नुपर्छ त्यो कुराहरूलाई। अनि त्यस पश्चात पढिदिनुहोस् त 10 पद। हो र के भनेको छ, र त्यस नयाँ मानिसलाई, आमेन, यी सबै कुरालाई त्यागेर नयाँ मानिस, नयाँ सृष्टि होइन। अनि पढिदिनुहोस् त, कसको स्वरूप अनुसार, मान्छेको, परमेश्वरको, आमेन, हाम्रो सृष्टिकर्ताको स्वरूप अनुसार चाहिँ ज्ञानमा चाहिँ के हुँदै जान्छ त, अब बढ्दै जान्छ। हो नयाँ मानिसलाई चाहिँ हामीले पहिरन जरुरी छ। त्यो चाहिँ के हो त, परमेश्वर जस्तो हुनुहुन्छ त्यस्तै हुने हो, येशु ख्रिस्ट जस्तो हुनुहुन्छ त्यस्तै हुनु हो, आमेन। त्यो चाहिँ के हो त, नयाँ मानिस हो। हालेलुया, पुरानो मानिस बुझ्नुभयो, नयाँ मानिस पनि बुझ्नुभयो। त्यही भएर बाइबलले हामीलाई के भन्छ, नयाँ मानिस चाहिँ तिमीहरूले पहिरनुपर्छ, आमेन। अनि बाइबलमा 2 कोरिन्थी 5:17 जो ख्रिस्टमा छ त्यो नयाँ सृष्टि हो भनेर भन्दै गर्दा, ख्रिस्टमा येशूमा आउने बित्तिकै सबै नयाँ सृष्टि भयो भन्नु चाहिँ होइन, यही बारम्बार हामी भन्छौँ नि होइन, रिस, डाहा, क्रोध लिएर नयाँ सृष्टि हो भन्न सक्छौँ। कलसी 3:8-10 त हामीलाई फर्स्टै बताइएको रहेछ नयाँ सृष्टि को हो भनेर, आमेन। त्यही भएर ख्रिस्टमा हुँदैमा, येशूलाई विश्वास गर्दैमा नयाँ सृष्टि हुँदैन, हुँदैन, हुँदैन। तर सबै रिस, डाहा, क्रोध, सम्पूर्ण कुरालाई त्यागेर परमेश्वरको स्वरूप अनुसार बढ्दै जानु, आमेन, हालेलुया, आमेन। हो यो कुरा चाहिँ हामीले गर्न जरुरी छ। हेर्नुहोस् त, यहाँनिर देखिएको जस्तो जुन कुरा यहाँ बोक्रा देख्नु भएको छ पुरानो हो भने, भित्रबाट जन्मको चाहिँ के हो त, नयाँ सृष्टि। यसरी नै हामीले नयाँ सृष्टि हामी हुन जरुरी छ। अब हेर्नुहोस् है, हामीले हेऱ्यौँ के कुरालाई हेऱ्यौँ भने, ए बोलाइएकाहरूलाई हेऱ्यौँ, हो बोलाइएकाहरूलाई हेऱ्यौँ नि, पी, स्मल पी, योहरू बोलाइएका भनेको चाहिँ को हो त भन्दाखेरि, जसले येशूलाई विश्वास गरेका छन्, अनि यिनीहरू चाहिँ धेरै छन् येशूलाई विश्वास गर्ने मात्रै। तर चुनिएकाहरू चाहिँ के छन् अरे, थोरै छ भनेर भनेको छ नि होइन, मत्ती 22 हामीले पढ्यौँ नि, चुनिएकाहरू थोरै छ। अब हेर्नुहोस् है यहाँ चुनिएकाहरू चाहिँ के भयो त, एम र एन। अब तपाईँहरूलाई यसो चुनिएका भन्दा चाहिँ होइन, हेर्नुहोस् त, हिपोक्रेसी भन्दाखेरि हिपोक्राइट्स भन्दा क्यू मात्रै छ, कल्ड भन्दा पी मात्रै छ, स्मल पी मात्रै, तर चोजन भन्दा चाहिँ किन एम र एन होला, अलिकति प्रश्न आइकै आएन तपाईँहरूलाई। दुईवटा छ नि त, हेर्नुहोस् त, चोजनमा चाहिँ दुईवटा देख्नुभयो, एम र एन, हो किन होला त यस्तो, किन होला, किनभने जतिजना चुनिएका छन् नि, चुनिएकाहरू चाहिँ एम हो के, तर चुनिएकाहरू मध्ये जुन एन भन्ने तपाईँहरूले देख्दै हुनुहुन्छ नि, यो एन भनेको चाहिँ फेथफुलहरू हो क्या, को हो त, फेथफुल, फेथफुल। हेर्नुहोस् है, अब चुनिएकैमै पर्ने भयो एम र एन, तर सबै चुनिएकाहरूमा पनि सबैजना चाहिँ विश्वासयोग्य हुँदैन के, सबैजनाले जित्न सक्छ, सक्छ जित्न, सुन्नुहोस् त, उत्तर दिनुहोस् त, सबैले जित्न सक्छ, सक्दैन, जो फेथफुल भइरहन्छ नि उनीहरूले मात्र जित्यो। त्यही भएर एम भनेको चाहिँ यिनीहरू चाहिँ जित्ने क्लासहरू हो के, जित्ने वर्ग हो के, भले यिनीहरू चोजन त भइसकेको छ, चुनिएको नै हो उनीहरू, तर चुनिएकोमा पनि चाहिँ अब फेरि सेलेक्सन चाहिँ हुँदछ जित्ने। हो एम भनेको चाहिँ के हो त, जित्ने, जसले चाहिँ येशू ख्रिस्टसँग चाहिँ 1000 वर्ष राज्य गर्दछ, आमेन, बुझ्नुभयो, बुझ्दै हुनुहुन्छ। अझै यसको बारेमा अहिले अझै कति प्रश्नहरू मनमा आइरहे होला तपाईँहरूको, तर हामी द डिभाइन प्लान अफ द एज ए चार्ट भन्ने नै हामीले एउटा टपिक छ, हामी त्यसलाई हेर्छौँ जुन बेला हामी सबै यो एक एक शब्दहरू के हो, यो यहाँ लेखेको हरेक कुरा यो के हो, सबै कुरा हामी पढ्छौँ। तर अहिले बुझ्नुपर्ने चाहिँ यति मात्र बुझ्नुहोस् कि एन भनेको चाहिँ केहरू हो त फेथफुलहरू हो, फेथफुल एकदमै फेथफुल है, विश्वासयोग्य भइरहने एउटा क्रिस्चियन होइन, एउटा चर्च हो, एउटा समूह हो भनेर चाहिँ हामी बुझौँ है, हुन्छ। अनि हामी रेभलेसन प्रकाश 7 को 17 को 14 पद हामी पढ्नेछौँ। हाम्रो ब्रदर ज्वाललाई पढिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु। प्रकाश 17 को 14 पद,
प्रकाश 17 को 14, यिनीहरूले थुमासँग लडाइँ गर्नेछन् अनि थुमाले यिनीहरूलाई जित्नु हुनेछ, अनि किनकि उहाँ परमप्रभुका परमप्रभु र राजाहरूका महाराजा हुनुहुन्छ, अनि उनीहरू जो उहाँको साथमा छन् उनीहरू चाहिँ बोलाएका, चुनिएका र विश्वास योग्य हुन्।
बोलाएका, चुनिएका र विश्वासयोग्य भनेको मतलब फेरि कल्ड पनि उहाँसँगै हुन्छ सबैजना होइन, विश्वासीहरू पनि एममा भएको चोजन पनि सबै उहीँसँग हुन्छ, एन पनि सबै उहाँसँग हुन्छ र राज्य गर्छ भन्न खोजेको होइन। तर के छ त, जसले जित्छ उसले चाहिँ मेरो सिंहासनमा बस्न पाउँछ भनेर भनेको छैन र वचनमा, प्रकाश 3 को 21 पदमा। त्यही भएकारले जित्ने त को हो त, एन मात्र हो नि त। त्यही भएको कारणले गर्दा चाहिँ यो चाहिँ भन्न खोजेको के हो त, बोलाइएको र बोलाइएकोबाट चुनिएकोमा पुगेको र चुनिएकोबाट पनि विश्वासयोग्यमा भएका व्यक्तिहरूले मात्रै चाहिँ 1000 वर्षसम्म राज्य गर्न पाउँछ भन्न खोजेको। आमेन, बुझ्नुभयो? सबै हुन्छ ए ल, बोलाएको नि यसुसँगै राज्य गर्ने रहेछ, चुनिएकोले नि यसुसँगै राज्य गर्ने रहेछ, विश्वासयोग्य सबैले गर्ने, त्यो भन्न खोजेको होइन। तर बोलाइएकोबाट चुनिएकोमा पुगेका, चुनिएकोबाट पनि जित्ने व्यक्तिहरू, त्यही भएर त बाइबलमा प्रष्टै लेखा, जसले जित्छ उसलाई म मेरो सिंहासनमा बस्ने अधिकार दिँदछु, जसरी मैले पनि जितेँ र म पनि परमेश्वरको दाहिने हाततर्फ सिंहासनमा म विराजित छु भनेर यसोले भन्नुभएको छ नि हो। अनि अर्को के भनेको छ, मृत्युसम्म जो विश्वासयोग्य भइरहन्छ त्यसले चाहिँ के गर्नेछ, मुकुट पाउनेछ भनेर प्रकाशकै पुस्तकमा लेखिएको छ। आमेन, यसै कारणले गर्दा जित्नेहरू मात्रै हुन्। आमेन, बुझ्दै हुनुहुन्छ? ल, अब प्रश्न, अब तपाईँहरू विश्वासी मात्र बन्न चाहनुहुन्छ कि र फलोवर बन्न चाहनुहुन्छ, होइन, फलोवर यसोलाई पछ्याउने कि विश्वासयोग्य यसोलाई पछ्याउने होइन चेलाहरू बन्न चाहनुहुन्छ, के बन्न चाहनुहुन्छ? अब हेर्नुहोस् है, बिलिभर भनेको कल्डर होइन, फलोवर भनेको चोजनमा आउने भयो, फलोवर भनेको यसोलाई पछ्याउने व्यक्तिहरू हो नि त, त्यहाँ चोजनमा आउने भयो हो। फेथफुल भनेको चाहिँ एकदमै विश्वासयोग्य भएर यसोलाई पछ्याइ राख्ने भयो। अब को बन्न चाहनुहुन्छ, को बन्नु नि? यसै कारणले गर्दा आज हामी यहाँ वचन सुनिराखेका छौँ, विश्वासयोग्य के बन्ने हो त, फलोवर बन्ने हो। आमेन, विश्वासयोग्य को फलोवर, हामी सबैजना चाहिँ विश्वासयोग्य फलोवर बन्न जरुरी छ, हामीले जित्नु जरुरी छ। आमेन, अनि यसै कारणको लागि हामी यस ठाउँमा छौँ। हुन्छ, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आज हामीले हेरेका छौँ मण्डलीको दोस्रो भागलाई हामीले हेऱ्यौँ, अनि यसै गरी आउने हप्ता अझै हामी हेर्नेछौँ, अर्को पार्ट पनि छ, अर्को भाग पनि छ, अर्को भाग पनि हामी हेर्नेछौँ। यदि तपाईँहरूलाई कुनै पनि डाउट्स केही कुराहरू छ भने तपाईँहरूले है निर्धक्क भइकन सङ्कोच नमानिकन तपाईँहरूले सोध्न सक्नुहुन्छ। आजको लागि हामी यहीँनिर राख्नेछौँ।